السلام علیکم ورحمۃ اللہ. اذان دے دیں. فمن كان منكم مريضا على سفر فعدة من أيام أخر وعلى الذين يطيقونه فدية طعام مسكين فمن تطوع خيرا فهو خير له وأن تصوموا خير لكم إن كنتم تعلمون شهر رمضان الذي أنزل فيه القرآن هدى للناس وذل للناس وبينات من الهدى فالفرقان فمن شهد منكم الشهر فليصمه ومن كان مريضا على سفر فعدة من أيام أخر وعدة من أيام أخر يريد الله بكم اليسر ولا يريد بكم العسر ولا يريد بكم العسر ولتكملوا العدة ولتكبروا الله على ما هداكم ولعلكم تشكرون وإذا سألك عبادي عني فإني قريب أجيب دعوة الداع إذا دعاني فليستجيبوا لي فليستجيبوا لي وليؤمنوا بي لعلهم يرشدون سورة بقرة کی جو آیات
حضور has recited 87
اور رمضان کی عبادات اور ان کے فوائد سے ہے لیکن ان کا ترجمہ پیش کرنے سے پہلے میں چند دو تین عمومی باتیں آپ کے سامنے رکھنا چاہتا ہوں آج کا وہ مبارک دن طلوع ہوا ہے اس جمعے کی شکل میں جس میں خدا تعالیٰ کے فضل سے احمدیت کو دین کی اشاعت کی راہ میں ایک اور سنگ میل اور ایک تیسرا سیٹلائٹ اسٹیشن ہمیں ملا ہے جس کے نتیجے میں اب وہ حصے دنیا کے جن میں پہلے خلا تھا وہاں بھی اب خدا کے فضل سے جماعت احمدیہ کی اسلام کی آواز اور جماعت احمدیہ کی طرف سے اسلام کا پیغام صوتی اور نظری صورت میں پہنچایا جا سکتا ہے پہنچایا جا سکتا ہے سے مراد یہ ہے پہنچ رہا ہے لیکن جس کے سننے کے کان ہوں وہ سنے جس کی دیکھنے کی آنکھیں ہوں وہ دیکھے حضرت عیسیٰ کے نزول میں بھی جو تمثیل بیان فرمائی گئی تھی وہ یہی تھی کہ جو مولوی سیڑھیاں لگائیں گے انہی کے اوپر پاس وہ آئے گا یعنی آسمان سے تو اترے گا لیکن کوئی سیڑھیاں ہی نہیں لگائے گا اپنا دل ہی پیش نہیں کرے گا تو کیسے اس کے دل میں جاگزی ہوگا تو یہ مضمون بڑا دلچسپ مضمون ہے جہاں تک اللہ تعالیٰ کی طرف سے عطا کردہ توفیق کا تعلق ہے آج احمدیت یعنی حقیقی اسلام کا پیغام یا احمدیت تو ایک ذریعہ اور شاخ ہے یوں کہنا چاہیے کہ اسلام کا پیغام اس اسلام کا پیغام جو قرآن کا پیغام ہے اس اسلام کا پیغام جو محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا پیغام ہے وہ آج دنیا کے کونے کونے میں پہنچ رہا ہے توفیق کی الگ بات ہے کسی کو توفیق ہے تو سنے اور دیکھے جسے توفیق نہیں ہے تو اس کی توفیق کو بدلنا بندے کا کام نہیں وہ تو اللہ کے اختیار میں ہے مجھے یاد ہے جب میں وقف جدید اور خدام الحمدیہ وغیرہ کے سلسلے میں پاکستان کے دیہات کے دورے کیا کرتا تھا اور بنگلہ دیش میں بھی جب اس وقت پاکستان کا حصہ تھا جاتا تھا تو میں نے محسوس کیا کہ دوروں کے نتیجے میں جماعتوں میں ایک نیا ولولہ پیدا ہوتا ہے اور تمام مرکزی نمائندگان کو خدا تعالیٰ نے یہ استطاعت بخشی ہے کہ جب وہ سفر کرتے ہیں دورہ کرتے ہیں تو جماعت میں ایک نئی زندگی پیدا ہو جاتی ہے لیکن میں نے بطور خاص اپنی ذات میں یہ محسوس کیا کہ چونکہ میرا خونی تعلق حضرت مسیح موعود علیہ السلام سے تھا اس لیے جماعتیں نسبتاً زیادہ اثر قبول کرنے کے لیے تیار بیٹھی ہوتی تھیں تو اثر کا تعلق محض اس آواز سے نہیں ہے جو پہنچا رہی ہے ان دلوں سے بھی ہے جو قبولیت کا مادہ رکھتے ہیں یا قبولیت کے لیے تیار ہوتے ہیں بس دنیا میں پیغام پہنچانے میں دو پہلو ہیں ایک وہ آواز جو پیغام پہنچاتی ہے اور ایک وہ دل جو اس آواز کی طرف مائل ہوتے ہیں یا اس کے خلاف منفی رد عمل دکھاتے ہیں. بس دوسرا پہلو جو ہے وہ دعاؤں سے حل ہو سکتا ہے. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی آواز تو وہی ایک ہی مقدس آواز تھی جو ابو بکر کے کان پر بھی پڑتی تھی, علی کے کان پہ بھی پڑتی تھی, اور وہی آواز ابو جہل بھی سنتا تھا اور اکرمہ اور شیبہ نے بھی سنی, مگر زمینیں مختلف تھیں. کچھ کانوں نے ان آوازوں کو سنا اور دلوں نے قبول کیا اور دلوں میں جاگزین ہو گئی, کچھ کانوں نے جھٹک دیا, کچھ آنکھوں نے دیکھنے سے انکار کر دیا. تو ایسے وہ دل ہیں جن پر قفل پڑ جاتے ہیں. ان قفلوں کا توڑنا بندے کے بس کی بات نہیں, وہ تو اللہ کی توفیق ہی ہے. اللہ تعالیٰ سے دعا مانگی جائے تو پھر یہ قفل ٹوٹتے ہیں. تبھی آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے جب آپ کو یہ خبر دے دی گئی کہ ختم اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوہ, کہ اے محمد ان لوگوں کے دلوں پر تارے پڑ چکے ہیں, ان کی آنکھوں دلوں پر مورے ہیں, آنکھوں سے دیکھ نہیں سکتے, کانوں سے سن نہیں سکتے, تو پیغام پہنچانا تو آپ نے بند نہیں کیا, ہاتھ پر ہاتھ رکھ کر نہیں بیٹھ رہے, بلکہ اتنی ہی زیادہ شدت کے ساتھ دعا کی طرف متوجہ ہوئے. اور یہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی دعائیں ہی تھیں جنہوں نے آنکھوں کو دوبارہ نور بخشا ہے, جنہوں نے کانوں کو شنوائی کی طاقت عطا کی ہے. وہ نہیں اس دنیا سے گزرے جب تک کہ خدا تعالیٰ نے جو جو بیماریاں اس قوم کی بتائی تھیں ان بیماریوں کو شفا نہیں بخش دی اللہ کے فضل کے ساتھ. وہ دلوں کے تالے ٹوٹ گئے, وہ جبوت ختم ہو گئے. ابو جہل کی اولاد سے آپ کے دین پر, آپ کے نام پر جان نثار کرنے والے پیدا ہوئے. بس جب یہ مضمون بیان کیا جاتا ہے کہ بعض زمینیں سخت ہیں, بعض دل پتھر ہو گئے, بعض آنکھیں اندھی ہیں, بعض کان سننے کے کان نہیں, تو اس کا یہ مراد, اس سے یہ مراد نہیں ہے کہ اس کا کوئی علاج نہیں. اس سے مراد یہ ہے کہ بندے کے بس کی بات نہیں ہے, تمہارے پاس اس کا کوئی علاج نہیں ہے, مگر خدا کے پاس ہے. اللہ کی طاقت کے متعلق تو حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے یہ ایک نقشہ یوں بیان فرمایا کہ جس طرح دو انگلیوں میں ایک چیز پکڑی ہوئی ہو, یوں کرنے سے اس کا رخ بدل جاتا ہے, یوں دوبارہ کریں تو پھر اسی طرف پلٹ جاتی ہے. تو اس طرح خدا کے ہاتھ میں کی دو انگلیوں میں انسان کے دل ہیں, جب چاہے ان کا رخ جس طرف چاہے پھیر دے. بس یہ مضمون بتاتا ہے کہ اگرچہ اب خدا کے فضل کے ساتھ اسلام اور قرآن اور محمد رسول اللہ کی آواز صلی اللہ علیہ وآلہ وسلم دنیا کے کونے کونے میں پہنچ رہی ہے, مگر خدا ان دلوں کو سننے والے, قبول کرنے والے دل بنا دے, ان کانوں کو سننے والے اور دلوں تک پیغام بھیجنے والے کان بنا دے, ان آنکھوں کو دیکھنے والی آنکھیں, اور پھر اپنے ذہنی اور قلبی تصورات میں ان نقوش کو جمع دینے والی آنکھیں بنا دے جو محمد رسول اللہ کے حسن کے نقوش ہیں. ایسی صورت میں انشاءاللہ پھر بڑی تیزی کے ساتھ دنیا میں اسلام پھیلے گا. بس اللہ تعالیٰ نے وہ تمنا کہ میں گاؤں گاؤں پہنچوں اس طرح پوری کر دی, اور وقف جدید سے جو میرا تعلق قائم ہوا اور پہلے نمبر پہ مجھے رکھا گیا, اب میں سمجھتا ہوں کہ خدا کی تقدیر تھی, میرے ذریعے ہی مجھے یہ خدا نے یہ توفیق بخشنی تھی کہ میری وہ تمنائیں پوری ہوں اور میں خود گاؤں گاؤں پہنچ جاؤں. اور اس کا میں انتظار کر رہا تھا کہ ذرا اور زیادہ یہ باتیں پھیل جائیں تو پھر انشاءاللہ تربیتی مضامین کا سلسلہ شروع کیا جائے. پہلے بھی ایک لمبا سلسلہ تربیتی مضامین کا گزر چکا ہے, مگر اکثر احمدیوں تک یا ان جماعت سے باہر دوستوں تک جو ہمارے خطبات سنتے ہیں وہ نہیں پہنچ سکا, اور ہر کوشش کے باوجود جماعت کی بھاری اکثریت ان سے محروم رہی. اس لیے بیان ہی وہی تو نہیں لیکن مضامین کم و بیش وہی رہیں گے, اور انشاءاللہ اس سلسلے کو دوبارہ مختلف رنگ میں جاری کیا جائے گا. ایک اور بات جو میں دعا کی طرف آپ کو جو میں آپ کو سامنے رکھنا چاہتا ہوں وہ یہ ہے کہ اب جتنے زیادہ اسٹیشنز سیٹلائٹس ہم استعمال کر رہے ہیں उतना ही ज्यादा खर्च बढ़ रहा है और जमाते हैं अल्लाह के फजल के साथ इस फैज आम में शामिल हैं खावे काना भी अदा करें या ना करें ये तो अल्लाह की तरफ से रहमत की बारिश का सा हाल हुआ करता है बाज ज़मीनें उस रहमत की हकदार होती हैं बाज नहीं होती हैं सब पर पड़ती है तो ये जो फैज है आसमान के जरिए खुदा की तरफ से दीन की आवाज़ पहुंचाने का फैज ये तो आम है लेकिन कुछ जमातों पर दूसरों के नस्बत ज़्यादा जिम्मेदारी आयद होती है वो इसका हक अदा करें जो तरबियत के लिहाज से अल्लाह के फजल से सफ़े अव्वल में हैं सरे दस ज़्यादा बोझ उन पर ही पड़ेगा उनको ये बोझ खुशी से उठाना चाहिए फिर जूँ जूँ तरबियत होगी फिर और मददगार साथ शामिल होना शुरू हो जाएंगे और ये प्रोग्राम ऐसे हैं जिन्होंने अभी बहुत फैलना है अभी तो एक जुमे के ऊपर हमारी तवज्जो है ज़ुबानें बढ़ाई जा रही हैं पहले सिर्फ उर्दू और अंग्रेज़ी में पैगाम पहुंचता था अब अरबी भी शामिल कर दी गई है स्पेनिश भी अनकरीब शामिल हो जाएगी जर्मन और रूसी ज़ुबान में भी इंशाल्लाह साथ साथ लाजिम शुरू हो जाएंगे तो ये निज़ाम जब पूरी तरह मुस्तकम हो जाएगा और इस हिस्से पर काठी पड़ जाएगी तो फिर इंशाल्लाह और सवारियां भी बनेंगी और भी इंतज़ाम चलेंगे बाज़ दोस्त बड़े घबरा के लिखते हैं कि शायद आपकी तवज्जो इधर नहीं गई ये भी होना चाहिए वो भी होना चाहिए इस किस्म के प्रोग्राम जारी होने चाहिए उनको मैं मुतमैन करना चाहता हूँ कि वो सारे प्रोग्राम ना सिर्फ ज़ेहन मौजूद हैं बल्कि मुख्तलिफ़ ज़िम्मेदार आदमियों के सुपुर्द हैं उनके ऊपर वो काम शुरू कर चुके हैं लेकिन एक घंटे का ऐसा प्रोग्राम जो तमाम आलम में टेलीविज़न के ज़रिए दिखाया जाता हो उसकी तैयारी में एक घंटा सर्फ नहीं हुआ करता उसकी तैयारी में बाज़ दफ़ा सैकड़ों घंटे सर्फ होते हैं तो इन बातों को दोस्त पेश नज़र रखें सब्र से काम लें खुदा की दी हुई तौफीक से अब ये जो काम चला है इसने तो चलना ही चलना है रुकने वाला काम नहीं है और इंशाल्लाह ताला ये फैलेगा इसी ताल्लुक में मैं ये बताना चाहता हूँ कि जब भी इंसान नेकी का कोई कदम उठाता है तो उसके मुकाबले पर हसद पैदा होता है और हसद से शर का शरारा निकलता है जो इर्द गिर्द माहौल में आग लगाने की कोशिश करता है और ये तकदीर है मोमिनों की जिसे हम तब्दील नहीं कर सकते बाद लोग बाद दफ़ा कहते हैं कि क्यों इतना ज़्यादा आगे बढ़ने की कोशिश की थी क्यों ताल्लुकात बढ़ाने की कोशिश की क्या अकल नहीं थी कि इसका नतीजा निकलेगा और हसद पैदा होगा और शरारतें पैदा होंगी मैं ऐसे दोस्तों को जो ऐसे दानिश्वर अमूमन हालात गुजरने से पहले नहीं हालात गुजरने के बाद पेशगोइयाँ किया करते हैं उनको बताता हूँ कि ये ना सिर्फ ये कि मुझे इल्म है बल्कि जब से खुदा ताला ने दुनिया में खिलाफतुल्लाह का निज़ाम जारी फरमाया है हर खुदा के खलीफा को इल्म है और वो जो खुदा के खलफा के खलफा हैं जैसा कि मैं एक अदना इंसान हूँ खुदा के खलीफा के खलीफा के खलीफा हूँ उसको भी इल्म है और ये वो इल्म है जो आफरीन ज़माने की पैदाइश से पहले ही लिखा जा चुका था चुनांचे जब अल्लाह ताला ने फरिश्तों से ज़िक्र फरमाया कि मैं खलीफतुल्लाह बनाने लगा हूँ तो फरिश्तों ने मान पलट कर ये कहा या अदब से अर्ज़ किया कहना चाहिए कि ऐ खुदा वो खलीफा जो खून में फसाद करेगा और खून बहाएगा खुदा ताला ने यह नहीं फरमाया कि गलत कह रहे हो खून नहीं बहाया जाएगा और फसाद नहीं होगा लेकिन उनकी इस बात को रद्द कर दिया इन मानों में कि उसकी ज़िम्मेदारी खलीफतुल्लाह पर नहीं होगी उन लोगों पर होगी जो उसके मुकाबल पर आकर फसाद करेंगे और खून बहाएंगे तो जब भी निज़ाम बदले जाते हैं जब भी दिलों में एक वसीब तब्दीली पैदा करने की कोशिश की जाती है जब भी शैतान की हुकूमत मिटाकर इलाही हुकूमत के क़याम का ज़माना आता है तो लाजिमन दूसरी ताकतें रद्द अमल दिखाती हैं उसका ये नतीजा निकालना कि कोशिश करनी ही नहीं चाहिए थी जिसके नतीजे में ये हो अगर ये नतीजा निकालना दुरुस्त है तो फिर खिलाफत का आगाज़ ही नहीं हो सकता था कभी خدا تعالیٰ کا پہلا خلیفہ جو خلیفۃ اللہ کے سلسلے کی پہلی کڑی تھی یعنی حضرت آدم علیہ السلام بحیثیت نبی اللہ وہی پیدا نہ ہوتے, اور پھر یہ خلافت حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی ذات میں اپنی انتہا کو نہ پہنچتی, اپنے منتہا کو نہ پہنچتی, اور وہ کامل وجود پیدا نہ ہوتا جس کے مقابل پر تمام دنیا ہیچ اور کوئی حیثیت نہیں رکھتی, جس کے متعلق اللہ تعالیٰ نے فرمایا لو لاکھا لما خلقت الافلاک, اے محمد تیری قیمت میری نظر میں اتنی ہے کہ اگر تجھے پیدا کرنا مقصود نہ ہوتا تو اس ساری کائنات اس زمانوں کو میں پیدا نہ کرتا, یعنی تو ما حاصل ہے میرے تخلیقی نظام کا, اور تمام تخلیقی نظام اس غرض سے بنایا گیا کہ بالآخر اسے وہ پھل لگے جس کا نام محمد ہے صلی اللہ علیہ وآلہ وسلم. تو یہ سارا دور جو گزرا ہے محمدیت تک کا دور, یہ فساد اور خون کے رستوں سے گزرا ہے. جب حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا خون احد کی سرزمین میں گرا تو ہر قطرہ اس بات کا گواہ تھا کہ خلیفۃ اللہ اس خون کا ذمہ دار نہیں ہے بلکہ وہ ظالم ذمہ دار ہیں جنہوں نے دنیا کے سب سے معصوم انسان کا خون بہایا ہے. بس فساد کو مٹانے کے لیے جب کوشش کی جاتی ہے تو فساد پیدا ہوتا ہے. جب خون بہانے کے رجحان کو توڑا جاتا ہے اور اس کا رخ بدلا جاتا ہے تو اس کے نتیجے میں پھر خون بہایا جاتا ہے, اور ان دونوں صورتوں میں ذمہ دار وہ لوگ ہیں جو محبت کا جواب نفرت سے دیتے ہیں, جو عقل کا جواب جہالت اور ظلم سے دیتے ہیں. وہ لوگ ذمہ دار نہیں جو پیار پھیلاتے ہیں, جو امن پھیلاتے ہیں, جو دنیا سے محبت کی باتیں کرتے ہیں اور چاہتے ہیں کہ انسان کے قریب آئے. بس نفرت کی تعلیم دینے والے اپنا رد عمل ہمیشہ نفرت ہی میں دکھائیں گے. ہاں ایک حصہ ان میں سے ایسا ہے جو محبت سے مغلوب ہوتا ہے اور ان کی زمین تھوڑی سی کٹ کر محبت کی زمین میں شامل ہو جاتی ہے, اور یہ سلسلہ اسی طرح جاری و ساری ہے. کچھ قدم اور چل کر پھر ماحول بدلتے ہیں, پھر ایک دفعہ تنگی کا سامان پیدا ہوتا ہے, پھر اس تنگی سے پھر ایک یسر یعنی آسانی کی حالت پھوٹتی ہے. تو ہم نے جو سفر کرنا ہے یہ بہت لمبا سفر ہے, ساری دنیا کو تبدیل کرنا ہے, سب نفرتوں کو مٹا کر ان کی جگہ محبتیں پیدا کرنی ہیں, اور ہر بے امنی کو ہٹا کر اس کی بجائے امن قائم کرنا ہے. یہ کوئی آسان سفر نہیں ہے, ہمیں اس راہ میں قربانیاں دینی پڑیں گی. جب امن پھیلانے کی کوشش کریں گے تو لوگ ہمارے لیے بدامنی پیدا کریں گے. جب ہم یہ کوشش کریں گے کہ انسان دوسرے انسان کا خون بہانا بند کر دے تو لوگ کہیں گے اچھا ہم تمہارا خون بہاتے ہیں پھر, کیونکہ خون بہانے کی عادت تو بڑی گندی ہے, یہ تو پیچھا نہیں چھوڑتی. تو کسی نہ کسی کو قربانی کا بکرا بنایا ہی جاتا ہے. اس لحاظ سے وہ لوگ جو خوشی سے اپنی جان قربانی کے لیے پیش کرتے ہیں, نہ کہ جان لینے کی خاطر بلکہ جانیں بچانے کی خاطر اپنی جانیں دیتے ہیں, وہ لوگ ہیں جو خلیفۃ اللہ کے متبعین ہیں, اور ان کا مقدر یہی ہے. یہ تو جاری و ساری ہے, کوئی دانشور جتنی چاہے تنقید کر لے اس تقدیر الہی کو بدل نہیں سکتا. جو خدا کے بندے ہیں وہ خدا کے بتائے ہوئے رستوں پر ضرور چلیں گے, اس راہ میں کتنی ہی قربانیاں کے پیش کر دی پڑے ہیں. لیکن دعا ضروری ہے. قرآن کریم نے جہاں حسد کا مضمون بیان فرمایا وہاں ساتھ دعا سکھائی, فرمایا ایسے موقع پر دعاؤں کے ذریعے تم اس شر سے بچ سکتے ہو, اور دعاؤں ہی کے ذریعے ان مخفی شر کے مخفی پلنے والے شروں کے شر سے بچ سکتے ہو جو تمہیں دکھائی نہیں دے رہے. کسی دل میں حسد پیدا ہوا, اس کے نتیجے میں شرر پیدا ہوئے, ان شرر کے نتیجے میں آگ بھڑکائی جا رہی ہے, تم بیچاروں کو کیا پتا جو امن کے بندے ہو, جو محبت کے پیغمبر ہو تمہیں کیا پتا کہ نفرت کے پیغمبر تمہارے لیے کیا کیا سوچ رہے ہیں. اس لیے اللہ عالم الغیب ہے, اس کی پناہ میں آؤ. جب تم اس کی پناہ میں آؤ گے اور یہ دعا کرو گے من شر حاسد اذا حسد, اے خدا جب بھی جہاں بھی کوئی حاسد حسد کے نتیجے میں شر پھیلانے کی کوشش کرے, ہم تیری پناہ میں, اس حسد سے ہم تیری پناہ میں آتے ہیں, تو اللہ تعالیٰ پھر ان دعاؤں کو قبول فرماتا ہے اور اپنے کمزور اور بے طاقت بندوں کی حفاظت کا انتظام فرماتا ہے. اب میں ان آیات کریمہ کا ترجمہ کرتا ہوں جو میں نے تلاوت کی تھی, اور ان میں رمضان مبارک کے بہت ہی گہرے اور بہت پرلطف مضامین بیان ہوئے ہیں. پہلے تو یہ فرمایا, یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون, کہ اے ایمان لانے والو, یعنی وہ جو محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم پر ایمان لائے ہو, تم پر اسی طرح رمضان یا روزے فرض کر دیے گئے ہیں, کما کتب علی الذین من قبلکم, جس طرح تم سے پہلے لوگوں پر فرض کیے گئے تھے. یعنی روزے کا مضمون ایک عالمی دینی مضمون ہے, ان مضامین سے تعلق رکھتا ہے جنہیں ہم کتب قیمہ کہہ سکتے ہیں. یعنی ایک ایسا مضمون ہے جس کا ہر مذہب سے تعلق ہے, اور امر واقعہ یہ ہے, جہاں تک میں نے نظر ڈال کر دیکھا ہے, دنیا کے تمام مذاہب میں روزوں کا تصور ہے. خواہ روزوں کی تعریف بدل جائے, کوئی چھوٹا روزہ, کوئی بڑا روزہ, کوئی آدھا روزہ, کوئی مکمل روزہ, لیکن روزہ ضرور پایا جاتا ہے کسی نہ کسی شکل میں. لعلکم تتقون, یہ اس لیے ضروری ہے کہ تاکہ تم دنیا کے فسادوں اور نفس کے فسادوں سے بچ سکو. یہاں تتقون کے مراد سے مراد تقویٰ کا آخری مضمون بھی لیا جا سکتا ہے, لیکن ابتدائی زیادہ قرین قیاس ہے. روزہ اس لیے تمہیں دیا جاتا ہے تاکہ تم ہر شر سے بچو. کسی شر میں ڈالنے کے لیے روزہ نہیں رکھوایا جا رہا, بلکہ مصیبتوں, تکلیفوں, اپنے اور غیر کے عائد کردہ ابتلاؤں اور عذابوں سے بچنے کے لیے یہ ایک ذریعہ ہے. فرمایا ایام معدودات, کوئی لمبا عرصہ نہیں, تھوڑے سے دن ہیں, ایک مہینہ ہے, دیکھتے دیکھتے کٹ جائے گا. فمن کانا منکم مریضاً او علی سفرن, ہاں تم میں سے جو بیمار ہو یا سفر کی حالت میں ہو, فعدتم من ایام اخر, ایسے شخص کے لیے حکم یہ ہے کہ وہ یہ روزے جو چھوٹ گئے ہیں وہ بعد میں کسی دنوں میں رکھ لے. وعلی الذین یطیقونہ فدیۃ طعام مسکین, اور وہ لوگ جو یطیق, جن کے متعلق فرمایا یطیقونہ, اس کے دو ترجمے ہیں. یطیقونہ کا جو باب ہے وہ اجازت دیتا ہے کہ اس کا مثبت ترجمہ بھی کیا جائے اور منفی ترجمہ بھی کیا جائے. یطیقونہ کا ایک مطلب یہ ہوگا وہ لوگ جو طاقت رکھتے ہیں اس کی, اور ایک مطلب یہ ہوگا وہ لوگ جو اس کی طاقت نہیں رکھتے. تو بیک وقت ایک ہی لفظ دو مختلف اور متضاد معنوں میں استعمال ہو رہا ہو تو وہ مضمون کے اوپر کیا اثر کرے گا, یہ دیکھنے والی بات ہے, اور کس طرح دونوں مضامین کا حق ادا کر دے گا. یہ قرآن فصاحت و بلاغت کی ایک مثال ہے. آپ دیکھیں کہ کس عمدگی کے ساتھ یہ ایک لفظ مثبت معنی بھی پورے کر دیتا ہے اور منفی معنی بھی پورے کر دیتا ہے. پہلے مضمون کے تعلق میں اگر ہم یہ ترجمہ کریں, فمن کان منکم مریضاً او علی سفر فعدۃ من ایام اخر, وعلی الذین یطیقونہ فدیۃ طعام مسکین, تو ترجمہ یہ بنے گا کہ وہ لوگ جو سفر یا مرض کی بنا پر روزہ نہیں رکھ سکتے, روزہ تو وہ بعد میں ضرور رکھیں گے, مگر یہ جو خلا محسوس ہوگا نیکی کا, کہ ایک نیکی کی توفیق کے دن آئے اور توفیق پا نہیں سکے, اس کا کیا علاج ہے؟ فرمایا ہاں اگر ان میں طاقت ہو, مالی حیثیت ہو, تو اپنے دل کی اور روحانی تسکین کی خاطر وہ غریبوں کو اتنا دے دیں یا اتنا کھلا دیں جتنا ایک دن کی ایک انسان کی غذا ہوتی ہے, اور اپنی طاقت اور اپنی استطاعت کے مطابق ایسا کریں. اس میں یطیقونہ مثبت معنوں میں پھر دوہرے معنی رکھتا ہے. مطلب یہ ہے کہ غریب کو طاقت کم ہے اگر تو غریبانہ کھانا پیش کر دے, اور اگر امیر کو طاقت زیادہ ہے تو وہ اپنی حیثیت کے مطابق کھانا دے. اس لحاظ سے وہ جو مقرر کر دیا جاتا ہے فدیہ وہ ایک غیر حقیقی سی بات بن جاتی ہے. ایک اندازہ پیش کرنا تو جماعت کا حق ہے, یہ اندازہ پیش کر دے کہ ہمارے نزدیک اس ملک میں اوسطاً اتنے پاؤنڈ یا اتنے روپے پر ایک انسان کا گزارا ہے, اس لیے ایک دن میں اس کو اپنے کھانے پر اتنا خرچ کرتا ہوگا. لیکن قرآن کریم کا مضمون جو ہے وہ یہ ہے کہ ہر انسان اپنی طاقت کے مطابق خرچ کرے, اپنی طاقت کے مطابق اپنے غریب بھائی کو کھانا کھلائے, اور یہ طاقت اس کے درجات پر بھی حاوی ہے. کم درجے کی طاقت والا کم معیار کا کھانا پیش کرے, زیادہ درجے کی طاقت والا زیادہ معیار کا کھانا پیش کرے, جو اچھا کھاتا ہے وہ ویسا ہی پیش کرے, جو غریبانہ کھاتا ہے وہ ویسا ہی پیش کرے. تو فدیے کی رقم کا جو اندازہ جماعت کی طرف سے پیش کیا جاتا ہے اس سے یہ دھوکہ نہ کھائیں کہ بہت امیر آدمی جو عملاً اس مجوزہ رقم سے بہت زیادہ روزانہ اپنے اوپر خرچ کرتے ہیں وہ سمجھیں کہ وہ اتنی رقم پیش کر دی ہے تو کافی ہوگا. اپنا حقیقی اندازہ کریں, جو اخراجات ان کے کھانے پر اٹھتے ہیں اس کی اوسط نکالیں اور پھر وہ پیش کریں, اور احتیاطاً کچھ زیادہ کر دیں تو بہتر ہے. دوسرا فرمایا والذین یطیقونہ فدیۃ طعام مسکین, کہ وہ لوگ جو اس کی طاقت رکھتے ہیں, طاقت نہیں رکھتے. فدیۃ طعام مسکین, یہاں طاقت نہیں رکھتے کا مضمون ایام اخر سے متعلق ہو جائے گا. مراد یہ ہوگی کہ ہم جو کہتے ہیں کہ جو مریض ہو یا سفر پر ہو وہ بعد میں روزے رکھ لے, لیکن اگر کسی شخص میں بعد میں روزے رکھنے کی طاقت نہ ہو, یعنی مرض لمبی ہو گئی اور دائمی بن گئی, یا کوئی اور ایسی باتیں رستے میں حائل ہو گئیں جن کے نتیجے میں بعد میں روزہ رکھنے کی توفیق نہ مل سکے, تو فرمایا ان کے لیے پھر یہ طریقہ ہے کہ وہ پھر فدیہ دے دیا کریں. تو دیکھیں ایک ہی لفظ نے منفی اور مثبت معنی بیک وقت مضمون کے اوپر بیک وقت ادا کیے اور مضمون کے تمام پہلوؤں پر حاوی ہو گئے. پھر فرمایا فمن تطوع خیرا فهو خیر له, اس نے اس جو مضمون میں بیان کر رہا ہوں اس کو مزید طاقت دی ہے. فرمایا فمن تطوع خیرا فهو خیر له, جو شخص طاقت رکھتا ہو اور خرچ کرے, اور جو شخص طاقت نہ رکھتا ہو بعد میں روزہ رکھنے کی اس لیے خرچ کرے, ان دونوں مضامین کے بیک بیان ہونے سے انسان کا مزاج اس طرف جا سکتا ہے کہ میں چونکہ بعد میں روزہ رکھنے کی طاقت رکھتا ہوں اس لیے میرے لیے ضروری نہیں ہے کہ میں کسی غریب کو کھانا کھلاؤں. اللہ تعالیٰ فرماتا ہے ضروری نہ بھی ہو تو یہ بات سوچ لو, فمن تطوع خیرا فهو خیر له, کہ جب نیکیوں کی بات کی جاتی ہے تو عقل والے ضروری کی بحث میں نہیں پڑا کرتے, وہ جانتے ہیں کہ نیکی نیکی ہے اس کا فائدہ ہی پہنچے گا, اس لیے وہ ہمیشہ اپنے لیے احتیاطی پہلو اختیار کرتے ہیں اور جانتے ہیں کہ نیکی سے فائدہ ہی ہے, نقصان تو کوئی نہیں, اس لیے جو بھی خدا کی مراد ہے دونوں صورتوں میں اسے پورا کرنا چاہیے. وان تصوموا خیر لکم ان کنتم تعلمون, اور پھر فرمایا کہ اگر تم روزہ رکھو تو یہ بہتر ہے, یعنی فدیہ دینے کے باوجود پھر بھی روزہ رکھو, اور فدیہ کو روزے کا بدل نہ سمجھو, کیونکہ روزہ اپنی ذات میں جو فوائد رکھتا ہے فدیہ وہ فوائد نہیں رکھتا, اس لیے فدیے کو کسی طرح بھی روزے کا بدل نہ سمجھنا. شہر رمضان الذی انزل فیہ القرآن ہدی للناس وبینات من الہدی, رمضان کا مہینہ وہ مہینہ ہے جس میں قرآن کریم نازل ہوا, اس پر مفسرین نے یہ بحث اٹھائی ہے کہ سارا قرآن تو رمضان کے مہینے میں نازل نہیں ہوا تھا, آغاز ہوا ہے. اس کا جواب پہلے بھی میں خطبات میں دے چکا ہوں, یعنی مختلف مفسرین پہلے یہ بات پیش کر چکے ہیں خود ہی کہ اس کے دو طرح سے جواب ہیں. ایک یہ کہ رمضان کے مہینے میں آغاز ہوا ہے نزول قرآن کا, دوسرا یہ کہ جب قرآن کریم نازل ہوا اور ہوتا رہا تو ہر رمضان پر حضرت جبرائیل حضرت اقدس محمد رسول اللہ کے پاس حاضر ہوا کرتے تھے, اور جتنا قرآن نازل ہو چکا ہوتا تھا اس کی دہرائی کراتے تھے رمضان میں, یہاں تک کہ جب قرآن مکمل ہو گیا قرآن کا نزول تو پھر جو رمضان آیا ہے اس میں پورا مکمل قرآن دہرایا گیا ہے. تو انزل فی القرآن لفظاً لفظاً بھی پورا ہوا ہے اور مانن بھی کہ رمضان کے مہینے میں قرآن کا آغاز ہوا, اور پھر ہر رمضان میں اس وقت تک جتنا قرآن نازل ہوا تھا سب دہرایا جاتا رہا. دوسرا ایک معنی یہ بیان کیا جاتا ہے انزل فیہ القرآن, کہ رمضان کے مہینے کا ایسا تقدس ہے, اتنا عظیم شان مہینہ ہے کہ گویا قرآن رمضان ہی کے بارے میں اتارا گیا ہے, اور جو کچھ قرآن کے مضامین ہیں وہ رمضان پر صادق آ جاتے ہیں. بس رمضان میں جو نیکیاں انسان اختیار کرتا ہے اس پر اب ان پر غور کر کے آپ دیکھیں کہ تمام انسانی صلاحیتوں سے تعلق رکھنے والی تمام نیکیاں رمضان کے مہینے میں اکٹھی ہو جاتی ہیں, اور ایسا کوئی اور مہینہ انسان پر نہیں آتا جس میں رمضان کی طرح نیکیوں کا اجتماع ہو اور بدیوں سے رکنے پر اتنا زیادہ زور دیا گیا ہو. بس یہ مضمون بھی بین ہی صادق آتا ہے کہ قرآن رمضان کے متعلق اتارا گیا ہے. اگر تم غور کرو گے تو رمضان کے مہینے میں قرآن کریم کے تمام مضامین صادق آتے دیکھو گے. بس انزل فی القرآن کا یہ دوسرا معنی اگر پیش نظر رکھا جائے تو اس مہینے کی عظمت بھی بڑی کھل کر انسانی ذہن پر ابھرتی ہے, پر واضح ہوتی ہے, اور دوسرے اپنی ذمہ داریاں بھی انسان پر خوب کھل کر واضح ہو جاتی ہیں. یعنی سارے قرآن کے اوپر عمل کرنے کی کوشش ایک مہینے کے اندر ایک غیر معمولی ایکسرسائز, انٹینس ایکسرسائز کی صورت میں ہمارے سامنے آتی ہے. ایک ایسی جد و جہد اور کوشش ہے جو ساری زندگی کا خلاصہ ہے, اور اس ورزش سے گزرنے کے بعد انسان کی صحت ہر پہلو سے خدا کے فضل کے ساتھ پہلے سے بہت زیادہ ترقی کر جاتی ہے. چنانچہ قرآن رمضان میں اتارا گیا اور رمضان کے بارے میں اتارا گیا, اس میں کن معنوں میں ہے یہ قرآن کریم خود اس کی تشریح فرماتا ہے. قرآن کیا ہے؟ ھُدًى لِّلنَّاسِ, یہ بنی نوع انسان کے لیے ہدایت ہے. وَبَيِّنَاتٍ مِّنَ الْهُدَى, اور ہدایت میں سے ایسی خصوصیت کے ساتھ ایسی ہدایت کی باتیں جو غیر معمولی شان کے ساتھ کھل کر دنیا کے سامنے ابھرتی ہیں, یعنی ایسی ہدایت جو تمام دنیا میں روشنی پیدا کر دیتی ہے, ان کے سارے شک دور کر دیتی ہے, ان کے سارے توہمات کے اندھیرے زائل کر دیتی ہے. بینات من الہدیٰ سے مراد وہ ہدایت ہے جو انسان کا دماغ اور اس کا دل روشن کر دے. پھر فرمایا والفرقان, اور ایسی ہدایت جو فرق کر کے دکھا دیتی ہے, جو خدا کا ہے وہ خدا کا ہو کر دکھائی دیتا ہے, خدا کا ہوا ہوا دکھائی دیتا ہے, خدا کا بندہ بن کر غیر اللہ سے الگ ہو جاتا ہے, اور جو غیر اللہ کا ہے وہ الگ ہو جاتا ہے اور پہچانا جاتا ہے کہ یہ کون ہے. بس رمضان کے مہینے میں قرآن کریم اپنی یہ تینوں شانیں دکھاتا ہے. عام انسانوں کے لیے درجہ بدرجہ ہدایت بخشتا ہے, ہدایت کے سامان فرماتا ہے, اور زیادہ ترقی کرنے والوں کے لیے ہدایات میں سے بینات ان کو عطا کرتا ہے, اور بینات کے نتیجے میں فرقان پیدا ہوتی ہے. जब रोशनी हो तो फर्क हुआ करते हैं, काले गोरे की तमीज अंधेरे में तो नहीं हुआ करती, वो तो रोशनी हो तो होती है। तो फरमाया फिर ऐसे लोगों को फुरकान नसीब होती है, वो खुद फुरकान बन जाते हैं गोया के कुरान की बरकत से। तो कुरान की ये तीन सिफात हैं जो रमज़ान के महीने में खुदा के बंदों में पैदा होनी शुरू हो जाती है, या कुरान करीम की ये तीन सिफात हैं जिनसे खुदा के बंदे रमज़ान में बतौर ख़ास इस्तेफादा करते हैं। फरमाया फमन शहद मिनकुम अश्शहरा फलयसुमहु, इससे पहले भी हुक्म गुजर चुका है लेकिन वो हुक्म अमूमी था, हमने पहलों पर भी फ़र्ज किया था, उनके फ़ायदे के लिए था। तुम जानते हो कि कोई तालीम आलमी तालीम नहीं हो सकती जब तक उसमें उसके अंदर गैर मामूली अहमियत न पाई जाए। बस खुदा ने जब तमाम दुनिया में हर शरीयत में रमज़ान रखा, रोज़े रखे, तो इसमें ज़रूर हिकमत की बात है, कोई फ़ायदे की बात है। बस बग़ैर किसी तरद्दुद, बग़ैर किसी मज़ीद सवाल के तुम भी इस महीने से फ़ायदे उठाओ, ये मज़मून था। अब उन फवायद को खोल दिया गया और खूब रोशन कर दिया गया कि वो कितने अजीमुशान, क्या क्या फवायद हैं। अब जो तकरार है ये पहले हुक्म के मुकाबले पर ज़्यादा क़ुव्वत रखती है और हुज्जत तमाम करती है इंसान पर। इस मज़मून को पढ़ने के बाद फिर जब हुक्म आता है कि अच्छा अब रोज़े रखो, तो किसी इंसान के लिए कोई उज़र बाकी नहीं छोड़ता। ये हुक्म किसी इंसान के लिए कोई उज़र बाकी नहीं छोड़ता, क्योंकि रोज़े की हिकमतें, उसके फ़वाद खूब खोल कर बयान फरमा दिए गए हैं। मन शाहद अमिन को मुशाहरा फल यसूम हो, बस जिसको भी तौफीक मिले कि वो रमज़ान का महीना देखे, उसे चाहिए कि उसमें रोज़े रखे। वह मन का ना मरीजन ओ अला सफ़रिन फ़ैदा तुम न यामिन उखर, बस जो भी कोई मरीज हो और सफ़र की हालत में हो उसे बाद में ये रोज़े पूरे करने होंगे। ये तकरार क्यों है, क्या बयान ही वही मज़मून दोबारा बयान हो गया है, यह फ़र्क है? इसमें दो बातें ऐसी हैं जो पहले से फ़र्क रखती हैं, एक अभी मैं बाद में बयान करूँगा। एक ये है कि इतने फ़ायदे सुनने के बाद अब नफ्स ये बहाने नहीं बनाएगा कि मैं तो मरीज हूँ इसलिए छोड़ दूँ, मैं मुसाफिर हूँ इसलिए छोड़ दूँ, बल्कि ये बहाने बनाएगा कि मरीज होते हुए भी फिर भी मैं रोज़ा रखूँ, सफ़र के होने के बावजूद भी मैं रोज़ा रखूँ। और खुदा ताला ने इस बात को तोड़ने के लिए इस मज़मून की तकरार फरमाई है कि देखो तुम्हें अब रमज़ान के फवायद तो खूब समझ आ गए हैं, अब रमज़ान की हिर्स के नतीजे में ये ना समझना कि मरीज होते हुए भी रोज़ा रखोगे तो यह सवाब का मूजिब है, या सफ़र की हालत में भी रोज़ा रखोगे तो सवाब का मूजिब है। अल्लाह ने रुख्सत अता फरमाई है, इसलिए रुख्सत से फ़ायदा उठाना भी इंसान अल्लाह ताला की अतात का एक हिस्सा है, एक इज़हार है। तो असल सवाब अतात में है, ना कि ज़ाहरी मुशक्क़त में। ज़ाहरी मुशक्क़त हरगिज़ मुराद नहीं है, बल्कि अल्लाह ताला की रज़ा हासिल करना मुराद है। तो हमने जब तुम्हें रमज़ान के फ़ायदे बता दिए तो तुम में से बाद खूब जोश दिखाएंगे और कहेंगे अच्छा जी अब हमने ना सफ़र में छोड़ना है ना मर्ज में छोड़ना है, जान जाए तो जाए, रोज़ा नहीं छोड़ना। और ऐसे लोग होते हैं। हज़रत अक़दस मसीह मौऊद अलैहिस्सलाम ने बाज़ सफ़र से आने वालों को रोज़ा ऐसी हालत में तोड़वाया जबकि अभी निसफ घंटा सिर्फ सूरज डूबने में बाकी था, उनको ये तालीम देने की खातिर कि सख्ती में, अपने ऊपर सख्ती इख्तियार करने में कोई रज़ा नहीं है, जहाँ खुदा चाहे कि सख्ती करो अपने ऊपर सख्ती इख्तियार करो, वहाँ सख्ती अपने लिए सख्ती इख्तियार करना नेकी बन जाता है, जहाँ फरमाए कि सख्ती ना इख्तियार करो वहाँ सख्ती ना इख्तियार करना नेकी बन जाता है। नेकी सिर्फ अपने महबूब की रज़ा का नाम है। इस मज़मून की खातिर इसको दोहराया गया है और एक और पहलू से इस मज़मून पर रोशनी डाली गई है। चुनाचे मान बात ये बात खोल के रख दी, फरमाया युरीदुल्लाहु बिकुमुल युसरा वला युरीदु बिकुमुल उसर, तुम्हें यूं वहम है कि खुदा ताला किसी पर सख्ती डाले तो उसको सवाब देता है, अल्लाह तो अपने सब बंदों के लिए आसानी चाहता है और सख्ती में कोई नेकी नहीं है, जिसका मतलब यह है कि अगर वो सख्ती बर्दाश्त करने का इरशाद फरमाता है तो उसके साथ कोई आसानी वाबस्ता हुई हुई है, उस सख्ती को इख्तियार किए बगैर वो आसानी हासिल नहीं हो सकती, वरना सख्ती बजाते खुद मकसूद नहीं हुआ करती। इस मजमून को बहुत अच्छी तरह ज़हन नशीन करना ज़रूरी है, वरना नेकियों की सही तारीफ इंसान को मालूम नहीं हो सकती। देखो इसी जगह जहाँ फरमाया कि सफ़र की हालत में रोज़ाना रखना बाद में रख लिया करना और मरज़ की हालत में रोज़ाना रखना बाद में रख लिया करना, इसके साथ ये फरमा दिया युरीदुल्लाहु बिकुमुल युस्रा वला युरीदु बिकुमुल उस्र, अल्लाह तुम पर सख्ती नहीं चाहता, नरमी चाहता है। इसमें एक और भी ज़िमनन बात बयान फरमा दी, उसको बयान करने के बाद फिर मैं दोबारा इस मौज़ू की तरफ आता हूँ। वो ये फरमाया है कि ये वहम हो सकता है कि किन दिनों में रखें, सख्त गर्मी के रोज़े इंसान के छूट गए हैं और अब वो क्या सख्त गर्मियों का इंतज़ार करें कि उतनी गर्मी आए वैसी शिद्दत के रोज़े आए तो फिर मैं रखूं। ये आयत बताती है कि इन वहमों में मुब्तला ना होना, सख्ती फी ज़ाते ही मकसूद नहीं है। अल्लाह कहता है इद्दत पूरी करो, जब भी तौफीक मिले इद्दत पूरी कर दो, अगर सर्दियों में मिलती है तो सर्दी भी पूरी कर दो, क्योंकि नेकी तो रज़ाए बारी ताला के कमाने का नाम है, सख्तियों में से गुजरने का नाम नेकी नहीं है। और जो दूसरा पहलू है वो ये है कि जब खुदा उसर नहीं चाहता युसर चाहता है तो फिर हमें उसर में डाला क्यों है। इस बात को याद रखें, जहाद का मजमून भी इसमें दाखिल है, हर किस्म की मेहनत और मशक्क़त का मजमून इसके अंदर आ जाता है, जो जिसकी तालीम खुदा ताला देता है, जिसके नतीजे में इंसान को अपने ऊपर कई चीज़ें हराम करनी पड़ती हैं, कई जायज़ चीज़ें छोड़नी पड़ती हैं और कई किस्म की ऐसी तकलीफ़ें तौई तौर पर इख्तियार करनी पड़ती हैं जो जिनकी मजबूरी नहीं है, अपनी खुद अपनी अकल के फैसले के मुताबिक जहाँ उसे इख्तियार है, चाहे तो सख्ती इख्तियार करे चाहे तो ना करे, वो सख्ती को इख्तियार करता है अल्लाह की रजा की खातिर। तो खुदा ने क्यों फिर सख्ती फर्ज फरमा दी जब यूसर चाहता है, तो उसकी वजह यह है कि निज़ाम कायनात में बाज़ आसानियाँ बाज़ मुश्किलात का फल है। एक ज़मींदार जब मेहनत करके फसल काश्त करता है और फिर सारा साल उसकी हिफाजत करता है, तो ये मतलब नहीं है कि अगर वो बग़ैर मेहनत के भी वो चीज़ उसको नसीब हो सके तो ज़रूर मेहनत करे। बाज़ दफ़ा बाज़ हालात में एक ज़मींदार को ज़्यादा कड़ी मेहनत करनी पड़ती है, सख्त सर्दी में उसको सुबह सुबह उठना पड़ता है जब कोरा जम रहा हो, उस वक्त खेतों में पानी देना पड़ता है। बाज़ दफ़ा उसी काम के लिए उसको बहुत कम मेहनत करनी पड़ती है, अच्छे मौसम हैं, सुबह निकलने को वैसे ही इंसान का दिल चाहता है, लुत्फ़ उठाता है इंसान। तो सख्ती फिजाते ही मुराद तो नहीं होती कि कोई ज़िम्मेदार कहे कि नहीं, जब चूंकि मैंने ज़्यादा सख्ती नहीं की इसलिए मुझे फल कम मिलेगा। जितनी सख्ती आसानी के लिए ज़रूरी है, अक्ल का तकाजा है, उतनी ही सख्ती की जाए और खुदा ताला उससे ज़्यादा सख्ती इंसान पर नहीं डालता। हर सख्ती के नतीजे में एक आसानी है और वो ज़रूरी है कि उस सख्ती से गुजरा जाए। चुनांचे इसी मज़मून को अल्लाह ताला यूं बयान फरमाता है, इन्ना माल उसरे युसरन, इन्ना माल उसरे युसरा। कि देखो हर एक बज़ाहिर इसका तर्जमा यह किया जाता है, हर उसर के बाद एक आसानी है, हर उसर के बाद एक आसानी है, मगर अगर नज़र गौर देखें तो हर उसर मुराद नहीं है। बाज़ कौमें सख्ती की चक्की में पीसी जाती हैं, वो शदायद और मसायब का शिकार होकर पारा पारा और रेजा रेजा हो जाती हैं और उनके लिए कोई आसानी बाद में नहीं आती। तो अल उसर से मुराद वो उसर है यहाँ जिसकी कुरान ने तालीम दी है, वो उसर जो खुदा की रजा की खातिर इख्तियार किया जाता है, वो सख्ती जो इंसान खुदा की खातिर झीलता है। हर वो सख्ती जिसका शरीयत से ताल्लुक है उसके मुतल्लिक लाजिमन यही कानून है और कोई उसको बदल नहीं सकता। कि इन्ना माल उसरे यूसरा इन्ना माल उसरे यूसरा, याद रखो जितनी पाबंदियां तुम पर लगाई गई हैं, जितनी सख्तियां तुम पर आयत की गई हैं, इनमें से एक भी बेफायदा नहीं है, हर एक का फायदा है, हर एक के नतीजे में तुम्हें आसानियां नसीब होंगी। बस यही वो मजमून है जिसको अल्लाह ताला यूं फरमाता है, युरीदुल्लाह बिकुमुल युसरा वला युरीदु बिकुमुल उसरा, उसर अपनी जात में कभी भी खुदा का मकसूद नहीं रहा कि सख्ती की खातिर सख्ती डालो, बल्कि आसानी पैदा करना है, जहां आसानी सख्ती के रस्तों से गुजरने के बाद नसीब होती है वहां तुम्हें सख्ती से गुजारा जाएगा। अगर एक बच्चे को स्कूल भेजे बगैर वो तमाम तालीम वदियत हो जाए जो स्कूल जाने के नतीजे में आती है, तो किसी माँ को क्या जरूरत है कि उसको मुसीबत सुबह उठाए, मुसीबत में मुबतला हो, उसे मुसीबत में मुबतला करे और रोजाना स्कूल भी भेजे, उसके खर्च भी बर्दाश्त करे। अगर घर बैठे एक दिन एक सुबह उसे सब कुछ मिल जाए और इल्म और ज़हन रोशन हो जाए, तो कोई माँ इस मुसीबत में नहीं पड़ेगी। मकसद तकलीफ देना नहीं, बल्कि तकलीफ के बाद जो खुश मंजर उसके सामने रहता है, जो आला फवायद उसको दिखाई दे रहे होते हैं, उन फवायद की खातिर माँ बच्चे को तकलीफ में डालती है। और अगर ऐसी तकलीफ में डाले जिसका फायदा कुछ ना हो, तो वो जहालत है। बस इस मज़मून का उससे भी ताल्लुक है जो मैंने पहले बयान किया। हमें जब खुदा ताला एक कामयाबी के बाद कुछ तकलीफें दिखाने, तकलीफों में पड़ने देता है, उसके नतीजे में हसद भी पैदा होते हैं और कई किस्म के की मुश्किलात और रोकें खड़ी हो जाती हैं, तो अल्लाह ताला फरमाता है कि ये रोकें पैदा करना मकसूद नहीं था, इन रोकों के नतीजे में खुदा की खातिर जो तुम्हें दुख मिलते हैं फिर, और तुम्हारे दिल एक किस्म के अजाब में मुबतला हो जाते हैं कि अच्छा है, अच्छी पागल दुनिया है, हमने इनके लिए नेकी की, ये आगे से नफरतों के जरिए जवाब दे रहे हैं, हम इनकी भलाई चाहते हैं, ये पागल डंडे लेकर हमारे पीछे पड़ गए, हम प्यार और मोहब्बत का पैगाम देते हैं, ये गालियां देते हैं। तो फरमाया कि ये जो उसर पैदा हुआ है, अगर तुम दुआएं करोगे तो ये उसर फिर यूसर में बदलेगा, क्योंकि ये उसर खुदा की खातिर है। बस वो उसर जो तुम खुद कबूल करते हो अल्लाह की रजा की खातिर, वो भी एक उसर है जिसके बाद यूसर पैदा होगा। और वो उसर यानी तंगी और मुसीबतों का जमाना जो तुम पर गैर की तरफ से ठोंसा जाता है और तुम्हारी इस कोशिश के नतीजे में तुम्हें मुसीबत में मुबतला किया जाता है कि तुम मुसीबतें दूर करना चाहते हो, तुम लोगों के आराम के सामान करते हो, वो तुम्हें दुख देने पर दरपा हो जाते हैं। इसके नतीजे में भी खुदा का वादा है कि अगर तुम दुआ के जरिए मुझसे मदद दोगे तो मैं इस उसर को भी आसानी में तब्दील कर दूंगा। फरमाया वले तुकमिलुल इद्दता वले तुकब्बिरुल्लाह अला मा हदाकुम वलअल्लकुम तशकुरून। इसलिए है ले तुकमिलुल इद्दता, हमने सख्ती की खातिर तुम्हें रोजे दोहराने का हुक्म नहीं दिया, अभी आम मजमून दोबारा शुरू हो रहा है, बल्कि इद्दत जो हमने मुकर्रर फरमाई है वो जरूर पूरी करनी है। अगर 29 रोजे फर्ज हुए हैं तो 29 पूरे करके दिखाने होंगे तुम्हें, बचना नहीं। अगर 30 पूरे हैं तो फिर 30 पूरे करने होंगे। वले तुकब्बिरुल्लाह अला मा हदाकुम, ताकि तुम उस हदायत के नतीजे में जो तुम्हें इसके नतीजे में नसीब होगी अल्लाह ताला की तकबीर करो। वल्लाल्लकुम तशकुरून, और फिर तुम खुदा के शुक्र गुजार बंदे बनो। शुक्र गुजार इंसान तब बनता है जब उसे कोई फायदा पहुंचता है और उस फायदे का मजा उठाता है। तो इसमें एक ये वादा है कि जब तुम रोजों में से गुजरोगे तुम में से बाज बड़ी मुश्किल महसूस करेंगे, बड़ी तंगी महसूस करेंगे किस मुसीबत में पड़ गए। और बहुत से लोग हैं जो जितना रमजान करीब आता है उतना डर रहे होते हैं कि आ गए ना फिर वो दिन, वो सख्ती के दिन, रोज सुबह उठना, रोज सुबह खट्टे डकार, गर्मी हो तो प्यास, सर्दी हो तो भूख, किन किन मुश्किलों से हमने गुजरना है, आधी रातों को उठना है, वो दिन आराम के खत्म, रातों वो ऐश की रातें खत्म, ये सोचें लेकर रमजान में दाखिल हो रहे होते हैं। लेकिन जो खुदा की खातिर बर्दाश्त करते हैं वो शुक्र साथ साथ करना शुरू कर देते हैं, क्योंकि हर रमजान गुजरने के बाद उनका नफ्स गवाही देता है, वो अपने खुली आंखों से देख रहे होते हैं कि इस रमजान का उनको बहुत फायदा पहुंचा है। बेवजह के गोश्त बेवजह की चर्बियां जो चढ़ा बैठे थे सुस्तियों में वो झड़ जाती हैं, गुनाहों की मैल जो जगह जगह लग गई थी और चिमटी बैठी थी वो उतरने लगती है, और बाज इंसान चितकबरे बन कर निकलते हैं। यानी एक इंसान बहुत देर से नहाया ना हो ना तो उसके ऊपर मैल और गंद इस तरह चिमट जाते हैं कि जब वो नहाने के बाद तौलिया फेरता है तो कहीं से मैल उतरती है कहीं से चिमटी रहती है। लेकिन जितना भी बदन साफ नजर आना शुरू है शुक्र ही पैदा होता है ना, तो वो लोग जो चितकबरे बन के निकलते हैं वो भी शुक्र कर रहे होते हैं कि शुक्र है कोई गंद तो हटा, हमने अपनी अपनी जिल्द की असल साफ सूरत तो देख ली, इस तरह हम पैदा हुए थे। ये हसीन फितरत है जिस पर खुदा ने इंसान को पैदा किया था। हर मौलूद जो फितरत पर पैदा होता है उसका कुछ नज़ारा तो वो अपनी आंखों से देखते हैं और फिर मजीद की तमन्ना पैदा हो जाती है। कुछ ऐसे हैं जिन पर थोड़े से दाग लगे होते हैं, वो धुलकर साफ होकर एक नौजायदा बच्चे की तरह जैसे अभी वो माँ के पेट से मासूम पैदा हुआ हो, इस तरह रमज़ान में से गुजरते हैं। और इनका रद्द अमल शुरू से ही शुक्र का ही होता है। रमज़ान पास आ रहा होता है तब भी वो शुक्र गुजार हो रहे होते हैं। ये जानते हैं कि रमज़ान अगर फ़र्ज ना होता तो इसके फ़ायदे देखने के बावजूद हम अपनी कमज़ोरी की वजह से इन फ़ायदों से महरूम रहते थे, जैसा कि सारा साल गुजर गया। और अल्लाह की शान है, हम जानते हैं कि फ़ायदा मंद है, हमें शौक़ भी है इन फ़ायदों का, लेकिन इंसानी कमज़ोरी राह में हायल थी, अल्लाह ने फ़र्ज करके ज़बरदस्ती इनसे गुजार दिया, तो वो भी शुक्र कर रहे होते हैं। बस शुक्र का मज़मून बताता है कि हर एक को अपने फ़वाइद दिखाई देने लगते हैं। फिर फरमाया वाइज़ा साला का इबादी अन्नी फ़ैन्नी क़रीब। ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ये नाम बीच में मुज़मिर है, जब साला का इबादी अन्नी फ़ैन्नी क़रीब, जब मेरे बंदे तुझसे ये सवाल करें कि मैं कहाँ हूँ तो उनको बता दो कि मैं करीब हूँ। उजीब दावत दाए जदान फल यस्तजीब उली वलयोमिनु बी लअल्लहुम यरशुदून। जब भी मुझे कोई पुकारने वाला पुकारता है मैं उसकी आवाज़ का जवाब देता हूँ। फल यस्तजीब उली, बस उसको उनको भी चाहिए ऐसे लोगों को कि वो मेरी बात का भी तो जवाब दिया करें, ये तो नहीं कि एक तरफा सिलसिले मोहब्बत के चले। उनको मुसीबत पड़े, मुश्किल में मुबतला हों, वो आवाज़ दें कि ऐ खुदा कर दे ये काम और मैं फौरन दौड़ा दौड़ाऊँ और वो काम कर दूँ। जब मैं उनको बचाने के लिए आवाज़ें दूँ कि आग के गड़े में ना पड़ो, फलां खतरे से बचो, फलां नुकसान से बचने की कोशिश करो, तो वो पीठ फेर कर अपने नुकसान की तरफ दौड़े चले चले जाएँ और मेरी आवाज़ का जवाब ना दें, ये नहीं हो सकता। फरमाते मैं करीब तो हूँ लेकिन उस शख्स के करीब हूँ जो मेरे करीब रहता है, जो मेरी बातों का जवाब देता है, मेरी बातों पर अमल करता है, जो मुझसे पीठ फेर कर भागता है उसके मैं करीब नहीं हूँ, वो तो फासले खुद बना रहा है मेरे और अपने दरमियान। बस इन्हीं करीब का मज़मून ये बयान फरमा के फिर फरमाया वल योमिनु बी लअल्लहुम यरशुदून। बस वो चाहिए कि वो लोग मुझ पर ईमान लाएं ताकि वो हदायत पाएं। यहाँ इस बात को पेश नज़र रखना चाहिए कि एक तो इसका ताल्लुक बरह रास्त रमज़ान से भी है, वाइज़ा साला का इबादी अन्नी फ़इन्नी क़रीब। ये सारा मज़मून रमज़ान का बयान हो गया, इसकी असल जज़ा क्या है? ये शुक्र तक बयान हुआ है कि शुक्र तो करते हैं लेकिन जज़ा की तफसील बयान नहीं हुई थी। आप देख लें इतनी बड़ी नेकियां हैं और जज़ा की कोई तफसील बयान नहीं हुई, हालांकि इससे पहले जो मामूली सी नेकियों का भी जिक्र जहां कुरान करीम में और मिलता है वहां तफसील जज़ा की बहुत तफसील बयान होती है। हदायत और बयनात और हुदा और अल-फुरक़ान का कुरान के हवाले से जिक्र है। हमने तफसीलन ये माने किए कि इस महीने से जब वो गुजरते हैं तो उन्हें ये चीज़ें नसीब होंगी, मगर ये तो खुद नेकियां हैं, जज़ा तो नहीं। एक माने में जजा भी हैं लेकिन फी जाते ही नेकियां हैं जिनकी जजा मिलनी चाहिए, तो जजा का कोई जिक्र नहीं नजर आया। यह आयत बताती है कि खुदा जजा है रमजान की, और ये वो नेकी है जिसके नतीजे में खुद अल्लाह ताला जजा बन जाया करता है। फरमाया फैनी करीब, मुझे वो अपने करीब देखेंगे। बस वो लोग जो रमजान में से गुजर जाते हैं और नेकियां इख्तियार करते हैं मगर खुदा को करीब नहीं पाते, उनके लिए लम्हा फिक्रिया है, उनको अपने मुतलक गम लगा लेना चाहिए, फिक्र लगा के बैठ रहना चाहिए कि हमने किया क्या, सारे महीना सख्तियां झेली और यूसर फिर भी ना आया। हम खुदा के करीब होने की कोशिश करते रहे मगर खुदा आज भी हमसे दूर है और वो फासले पाटे नहीं गए। बस रमजान की सदाकत का ऐलान है और उसकी पहचान है। अगर रमजान सच्चा गुजरा है तो इस तरह फिर रमजान अपनी जजा दिया करता है, और अगर रमजान सच्चा गुजरा है तो उसकी जजा जरूर खुदा होगा और तुम खुदा को अपने पास देखोगे। फल यस्तजीबू, फिर वो इस ज्यादा इस बात के अहल होंगे कि खुदा की आवाज पर लब्बैक कह सकें, क्योंकि जब एक दफा फल चखा दिया जाए तो दोबारा मेहनत करने की सलाहियत पहले से बढ़ जाया करती है। जो मकसद था वो हासिल हुआ, नजर आया कि अब खुदा करीब आ गया है। फल यस्तजीबू भी कह के भी मतलब है, जब वो मेरे मुझे करीब देखेंगे तो फिर मेरी बातें ज्यादा गौर से सुनेंगे। बस ये ऐसा मजमून है जो दोनों तरह अमल दिखला रहा है, बहुत ही खूबसूरत मजमून है। फल यस्तजीबू लिए एक शर्त है कि मैं करीब हूंगा, मैं दुआ का जवाब दूंगा, शर्त ये है कि तुम भी तो मेरी बातों का जवाब दिया करो। और एक मजमून यह है कि जब मैं करीब आ जाऊंगा रमजान की मेहनतों के नतीजे में, फल यस्तजीबू लिए, अब तो उन पर फर्ज हो जाएगा कि जरूर मेरी बातों को ध्यान से सुने और उनका मुस्बित जवाब दिया करें। पहले अगर गफलतें होती थी तो अब गफलत का कोई जवाब बाकी नहीं रहा। वल यूमिनू बी लअल्लहुम यरशुदून, और मुझ पर ईमान लाएं। अब बज़ाहिर ईमान पहले होता है, ये फिर किस ईमान का जिक्र है? कुरान करीम ने एक और जगह भी ईमान के बाद फिर ईमान का जिक्र फरमाया है, जैसा कि फरमाया वैज़ा मत्तकव व आमनु व अमिलु सवालिहात, जब वो तकवा इख्तियार करते हैं और ईमान लाते हैं और नेक अमल करते हैं, सुम्मत तकव व आमनु सुम्मत तकव व हसनु, फिर वो तकवा इख्तियार करते हैं और फिर ईमान लाते हैं। तो इसका मतलब ये है कि ईमान और ईमान में भी फ़र्क है। एक ईमान है दूर के खुदा पर, उस खुदा पर ईमान ना हो तो कोई पागल तो नहीं जो रोज़े रखे। रोजे रखता ही तब है कि एक दूर के एक मुजमल से खुदा पर ईमान है, जब रोजे रखता है तो वो खुदा करीब आ जाता है, और करीब से देखने पर जो ईमान पैदा होता है उसका मजा ही और है, उसकी लज्जत ही और है, उसके नतीजे में इस्तेजाबत भी पैदा होती है और इस्तेजाबत के नतीजे में फिर ईमान बढ़ता है। बस ये वो रमजान का मजमून है जो कुरान करीम ने इन चंद आयतों में बयान फरमा दिया, और सारा महीना हमें इन मज़ामीन से गुजरना है। इसके बाकी से इंशाअल्लाह आइंदा खुतबा में बयान करूँगा। अस्सलामु अलैकुम वरहमतुल्लाह।